نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدني علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين
وَإِذْ جَعَلْنَا الْبَيْتَ مَثَابَةً لِلنَّاسِ وَأَمْنًا اور جب بنایا ہم نے اس گھر کو لوٹنے کی جگہ لوگوں کے لیے اور امن کی جگہ. اب کیا ہے کہ اللہ تعالیٰ نے اس گھر کی طرف اشارہ فرمایا, کون سا گھر؟ جو خانہ کعبہ ہے. اللہ تعالیٰ نے فرمایا کہ ہم نے اس کو بنا دیا, اس گھر کو لوٹنے کی جگہ, یعنی لوگ بار بار اس طرف لوٹیں. اب میں نے آپ کو بتایا نا کہ یہ ایک طرح سے تمہید شروع ہو رہی ہے. اب جو قبلہ شفٹ ہونے والا ہے, اب یہ قبلے کی بات آ رہی ہے. قبلے کے معمار کی بات تو پہلے آ گئی نا, قبلے کے بنانے والے کی نہیں, انہوں نے کنسٹرکٹ کیا تھا نا, کنسٹرکشن ابراہیم علیہ السلام نے کی تھی, تو ان کی بات پہلے آ گئی اور اب قبلے کی بات آ رہی ہے کہ اللہ تعالیٰ نے اس کو بار بار لوٹنے کی جگہ بنا دیا لوگوں کے لیے, ایک امن کی جگہ بنا دیا. دیکھیں سبحان اللہ, یہ اللہ تعالیٰ کی طرف سے ایک معجزہ ہے. کہ کیا ہے کہ دیکھیں دنیا میں کتنی خوبصورت جگہ کوئی ہو, کتنی سینک جگہ ہو, آپ وہاں پہ دو چار دفعہ چلے جائیں نا تو اس کے بعد انسان کہتا ہے اگلی دفعہ کہیں اور ویکیشن پہ چلتے ہیں, وہ تو پہلے بھی دیکھی ہوئی ہے نا, حالانکہ کتنی خوبصورت ہو, نہیں اب نہیں وہاں پہ جانا, آپ کہیں اور چلیں گے. لیکن کیا بات ہے اللہ کے گھر کی, کہ انسان جو نہیں گیا اس کو تو تڑپ ہوتی ہی ہوتی ہے, جو جا چکا ہو اس کو اس سے بھی زیادہ تڑپ ہوتی ہے کہ وہ کہتا ہے اللہ دوبارہ بلا لے, اللہ دوبارہ بلا لے. حالانکہ کیا وہاں پہ کوئی سینک بیوٹی ہے, ایک گھر ہے, ایک کمرہ ہے بس, کیا اس کے اندر اٹریکشن اللہ تعالیٰ نے رکھی. یہ ابراہیم علیہ السلام کی دعا تھی وہ جو آگے ہم انشاءاللہ پڑھیں گے. تو اللہ تعالیٰ نے اس کو بار بار لوٹنے کی جگہ بنایا کہ بار بار لوگ آتے ہیں اس گھر پہ. ایک حدیث میں بھی آتا ہے کہ جو شخص قدرت رکھتا ہو اور پھر بھی پانچ سال تک مسلسل اس کو گزر جائیں اور اس نے حج نہ کیا ہو اور یہ نہ کیا ہو, تو پھر اللہ تعالیٰ کو بھی اس کی کوئی پرواہ نہیں, جدھر بھی جا کے یہودی مرے نصرانی مرے, جو نہیں آتا اللہ گھر کی پرواہ ہی نہیں کرتا. یہ تو وہ ہے لوٹنے کی جگہ, جو جس کو اللہ سے محبت ہے نا تو وہ اس کو اس کے گھر سے محبت ہے. تو اور امن کی جگہ بنا دیا, یہ آج سے نہیں امن کی جگہ, یہ زمانہ جاہلیت میں جس وقت ابھی اسلام بھی نہیں آیا تھا اس وقت بھی امن کی جگہ تھی. لوگ اپنے باپ کے قاتل کو یہاں پہ دیکھ لیتے تھے نا, کہیں اور نہیں مل رہا, یہاں پہ نظر آ گیا, بیت اللہ کا طواف کر رہا ہے, ہاتھ نہیں لگاتے تھے اس کو, کیوں؟ اس لیے نہیں لگاتے تھے کہ نہیں یہ حرمت والی جگہ, عزت والی جگہ, یہاں پہ امن ہے, وہاں پہ کسی کو قتل و غارت کرنا, لڑائی جھگڑے کرنا, فساد کرنا, سب سے یہ ٹینشن فری زون, پیس کی جگہ ہے, مکمل امن و امان ہے یہاں. ہمیں بھی خیال رکھنا چاہیے کہ یہ امن کی جگہ ہے, ہم اس کا امن پلیوٹ نہ کریں. جب ہم طواف کرتے ہیں کبھی سیل فون پہ باتیں کر رہے ہیں لوگ, کبھی وہاں پہ تصویریں کھچوا رہے ہیں لوگ کہ پوز بنا بنا کے کہ ہم نہیں, ہم نے اپنی یادگار رکھنی ہے. یادگار کیا رکھنی ہے؟ تم عمرہ حج کے لیے کیوں آئے ہو, یہاں پہ کیوں آئے ہو؟ اس لیے کہ یہ اللہ کے ہاں قیامت کے دن آپ کے اعمال نامے میں یہ نیکی لکھی ہو, یہ میری زندگی کا ٹرننگ پوائنٹ بن جائے, یہاں پہ آ کے میں کچھ سیکھوں, اپنی آخرت کو یاد کروں, اللہ سے قرب ملے. کہ ہم اس کو بھی بس یہ کہ میں تصویریں کھینچ کے فیس بک پہ جلدی سے لگا دوں, لوگوں کو پتا چل جائے میں حج عمرے کے لیے آئی, تو یہ کام وہاں پہ نہیں کرنے چاہیے. اور پھر اللہ تعالیٰ نے فرمایا واتخذوا من مقام ابراہیم مصلى, اور بنا لو مقام ابراہیم کو نماز کی جگہ. مقام ابراہیم کیا ہے؟ وہ آپ نے دیکھا ہوگا, جو لوگ گئے ہیں انہوں نے تو دیکھا ہی ہے وہاں پہ, لیکن جو نہیں آج تک جا سکے اللہ تعالیٰ لے کر جائے, سب کو ہی لے کر جائے, بار بار لے کر جائے, کہ وہ گولڈن سا ایک ہے نا خانہ کعبہ کے, جدھر کا دروازہ ہے کعبہ کا, اس کے آپ سامنے کو دیکھیں, وہ ایک گولڈن سا ऐसे टोम सा बना हुआ है, उस गुंबद सा ऊपर बना हुआ है, और जब लोग तवाफ कर रहे होते हैं तो उसकी साइड से भी गुजर रहे होते हैं ना, तो अल्लाह ताला ने फरमाया उसको मुसल्ले की जगह बना लो। वो क्या है? वहां पे एक पत्थर है। वो पत्थर जब इब्राहिम अलैहिस्सलाम ने इस घर की तामीर की थी, कंस्ट्रक्शन की थी ना, तो उस वक्त इस पत्थर पे वो खड़े होके इसकी तामीर करते थे, क्योंकि जाहिर है ना उनके पास कोई क्रेन थी, ना उनके पास कोई एलिवेटर, कोई लिफ्ट थी कि ऊपर जाए नीचे आए, तो किस तरह करते फिर? तो ये पत्थर था, अल्लाह ताला ने ऐसी एक अल्लाह की तरफ से मौजजा था कि जब वो कंस्ट्रक्शन कर रहे थे तो जब उनको ऊपर जाना होता था पत्थर ऊपर चला जाता था, नीचे जाना होता था नीचे चला जाता था। और सुभान अल्लाह, उसके ऊपर इब्राहिम अलैहिस्सलाम के पैरों के निशान है। तो अल्लाह ताला ने फरमाया कि इसको मुसल्ला बना लो। अल्लाह ताला ने इतनी इज्जत दी इब्राहिम अलैहिस्सलाम के कदमों के निशानों को कि उनको भी महफूज कर दिया और फरमाया कि इनको इमाम बनाओ। यानी अब आप जब जाते हैं तो जाहिर है जो लोग ने हज उमरा किया है अल्हम्दुलिल्लाह, तो तवाफ करके आप 2 रकत पढ़ते हैं तो मुकाम इब्राहिम के पीछे पढ़ते हैं, या मस्जिद हराम में कहीं पे भी पढ़ लें उसको बीच में रख लेते हैं, है ना? काबे को तो फेस कर रहे थे, इसको बीच में रखा होता। तो यानी जब भी तवाफ करोगे तो इसको बीच में रख के नमाज अदा किया करो। सुभान अल्लाह, अल्लाह ताला बताते हैं जो अल्लाह के रास्ते में कुर्बानियां देते हैं ना, जो अल्लाह के हुक्मों को के ऊपर लब्बाई कहते हैं ना, उनके पैरों के निशान भी अल्लाह ताला ऐसे महफूज कर लेते हैं, और उनके पैरों के निशानों को भी अल्लाह ताला लोगों के लिए ये बना देते हैं यादगार के ये हैं उसके कदमों के निशान जिसने अपने आप को अल्लाह के लिए खालिस कर दिया, जो अल्लाह का हो गया था, जिसने अपनी हर चीज अपने रब के सपुर्द कर दी थी। देखो इंसान कितनी कोशिश करता है मेरे मरने के बाद मेरा नाम बाकी रहे, मुझे ये हो जाए वो, जो उसके लिए तस्वीरें बनाता है, वीडियो बनाता है, फलां करते हैं, एल्बम्स हमने इकट्ठी की हुई है, हाँ कभी कोई लोग याद करेंगे, याद करेंगे, यादगारें हमें कितनी प्यारी हैं। इब्राहिम अलैहिस्सलाम ने तो ना कोई पिक्चर ली, ना कोई वहां पे अपनी वीडियो बनाई, ना कोई और चीज की, ना लोगों को कहा कि मेरे पीछे याद करना मुझे। ये अल्लाह है ना जो ऐसे कदमों की भी कदरदानी करता है कि इन कदमों को भी अल्लाह ताला ने महफूज कर दिया। उन वो तो नहीं कह के गए थे, अल्लाह ताला ने कदरदानी की है ये। तो जो अल्लाह के प्यारे होते हैं ना, अल्लाह ताला इस तरह उनको रहती दुनिया तक, कियामत तक के लिए, सुभान अल्लाह, देखिए 1000 साल तो ऑलरेडी गुजर चुके हैं, रहती दुनिया तक ये कदमों के निशान बाकी रहेंगे और लोग इसके पीछे नमाज पढ़ते रहेंगे, और अल्लाह ताला ने महफूज कर दिया हमेशा तक, कियामत तक, कि देखो ये मेरे प्यारे के कदमों के निशान है, अगर तुमने मेरा प्यारा बनना है ना तो इन्हीं निशानों की पैरवी करना, इन्हीं को फॉलो करना, इन्हीं कदमों को, तो मुझ तक पहुंच जाओगे। सुभान अल्लाह। व अहदना इला इब्राहिम व इस्माइल, और अहद लिया हमने इब्राहिम अलैहिस्सलाम से और इस्माइल अलैहिस्सलाम से। ये क्यों इस्माइल अलैहिस्सलाम का नाम क्यों आया यहाँ पे? इसलिए वो भी कंस्ट्रक्ट कर रहे थे इब्राहिम अलैहिस्सलाम के साथ, ये घर तामीर कर रहे थे। ये कहा जाता है कि इब्राहिम अलैहिस्सलाम आए यहाँ पे और उन्होंने बताया इस्माइल अलैहिस्सलाम को कि अल्लाह ताला का ये हुक्म है कि उसका घर बनाया जाए, तो इस्माइल अलैहिस्सलाम ने उनके साथ मिल के फिर ये घर तामीर किया। तो अब यहाँ पे इस्माइल अलैहिस्सलाम का नाम इसलिए भी खास तौर पे लिया गया कि देखिए वो लोग यहूद तो इस्माइल अलैहिस्सलाम को मानते ही नहीं थे, उनको लिजिटिमेट औलाद ही नहीं समझते थे इब्राहिम अलैहिस्सलाम की, कहते थे नऊज़ु बिल्लाह ये कोई हराम औलाद है, तो और उनका बिल्कुल एहतराम भी नहीं करते थे। तो अल्लाह ने बताया कि वो तो अपने बाप के साथ काबे की तामीर में शामिल थे, जब वो इब्राहिम अलैहिस्सलाम मक्का आए देखा इस्माइल अलैहिस्सलाम एक दरख्त के नीचे बैठे हुए तीर बना रहे, तो अपने वालिद को देखे खड़े हो गए, मुलाकात की اور پھر ابراہیم علیہ السلام نے جب یہ فرمایا کہ اللہ نے ایک کام کا حکم دیا ہے، کیا تم میری مدد کرو گے اس میں؟ کہا کیوں نہیں، فوراً تیار ہو گئے۔ تو ابراہیم علیہ السلام نے اس ٹیلے کی طرف اشارہ کیا جہاں پہ اللہ کا گھر تھا کہ مجھے اس کی تعمیر کا حکم ہوا۔ تو پھر اللہ تعالیٰ نے جب یہ تعمیر ہو گیا تو اللہ تعالیٰ نے فرمایا کہ ہم عہد لیا ان سے، پکا وعدہ لیا ان سے، کیا؟ انتحرہ بیتی للطائفین والعاکفین والرکع السجود، کہ میرے گھر کو آپ پاک رکھنا، کن کے لیے؟ طواف کرنے والے کے لیے، تکاف کرنے والوں کے لیے، رکوع سجدہ کرنے والوں کے لیے۔ یہی بات سورہ حج میں بھی آئی ہے آیت نمبر 26 میں، وَإِذْ بَوَّأْنَا لِإِبْرَاهِيمَ مَكَانَ الْبَيْتِ أَلَّا تُشْرِكْ بِي شَيْئًا وَطَهِّرْ بَيْتِيَ لِلطَّائِفِينَ وَالْقَائِمِينَ وَالرُّكَّعِ السُّجُودِ، کہ وہ وقت یاد کرنے کے قابل ہے جبکہ ہم نے ابراہیم علیہ السلام کو کعبہ کی جگہ بتا دی تھی کہ میرے ساتھ کسی کو شریک مت کرنا اور میرے گھر کو طواف کرنے والوں، قیام کرنے والے، رکوع سجدہ کرنے والوں کے لیے پاک صاف رکھنا۔ تو یہ وہاں پہ بھی آیت اسی طرح آئی ہے۔ تو اب طہارت کیا ہے اس گھر کی؟ طہارت دو طرح کی طہارت ہے، ایک تو ظاہری، جیسے میں نے آپ کو پچھلی دفعہ مسجد کا بھی بتایا تھا نا کہ مسجد کی ایک ظاہری پاکی ہے، ظاہری وہ اس کی، میرے خیال ویرانی کی اس وقت بات پہ آئی تھی کہ ایک ظاہری ہوتی اور ایک معنوی ہوتی، تو مسجد کی بھی ایک ظاہری اس کی پاکی صفائی ہے، اور اس میں کیا آتا ہے کہ وہاں پہ کوئی بدبو نہ ہو، کوئی کوڑا کرکٹ نہ ہو، کوئی گندگی نہ ہو، کوئی ایسی چیز نہ ہو کہ عبادت کرنے والوں کے لیے وہاں پہ آنے میں کوئی رکاوٹ ہو، ان کو اچھا نہ لگے، کیونکہ عبادت کے اس سے آ رہے ہیں نا، جب آپ ایک ذہن لے کر آتے ہیں عبادت کا تو پاک صاف جگہ ہونی چاہیے تاکہ یکسو ہو کے اللہ کی طرف بالکل اپنی توجہ کر سکیں، ٹھیک ہے، فوکس کر سکیں۔ تو جب اگر کسی جگہ پہ گندگی ہوگی تو گندگی تو شیطان کی جگہ ہے۔ اس سے ہمیں یہ پتہ چلتا ہے، ہمیں مسجدوں کو، یہ تو خاص طور پہ خانہ کعبہ کی بات ہے نا، لیکن اس میں پھر ساری مساجد آ جاتی ہیں، کیونکہ اللہ کے گھر ہے نا ساری مسجدیں، کہ مسجدوں کو پاک صاف رکھنا کتنا ضروری ہے۔ آپ صلی اللہ علیہ وسلم نے اسی لیے مسجدوں کے اندر دیکھیں یہ لہسن اور پیاز اور اس طرح کی چیزیں کھا کے آنے سے منع فرمایا ہے۔ کیوں منع فرمایا؟ اس لیے کہ اس کی بھی ایک سمیل ہوتی ہے، تو جب کہیں سمیل ہوگی تو ظاہر سی بات ہے وہاں پہ لوگوں کا عبادت میں خلل پڑے گا، اور فرشتے یہاں پہ آتے ہیں مسجدوں میں، اللہ کے گھر ہے نا، تو اس لیے جب فرشتے جہاں پہ موجود ہوں تو فرشتے بدبو سے نفرت کرتے ہیں۔ تو ایک تو ہم عورتیں بھی، یہ نہیں ہے کہ گھر میں پیاز لہسن اور وہ کر کے کھانے پکا کے اور ہمارے کھانوں کی اتنی اسٹرانگ سمیل ہوتی ہے وہ ابایوں میں گھس جاتی، اب وہ ابایا نہ کبھی دھونا نہ کچھ ہے، اسی کو بار بار پہن پہن کے مسجد چلے گئے۔ یہ چیزیں مسجد کے لیے کیا ہونا چاہیے؟ صاف ستھرا لباس، کوئی جس میں سمیل نہ ہو۔ یہ بھی نہیں کرنا کہ اوپر خوشبوئیں لگا کے چل پڑے، وہ تو بالکل ہی منع ہے، میں نے لاسٹ ٹائم بھی آپ کو بتایا تھا، وہ بالکل منع ہے، نوٹ الاؤڈ مسجد کے لیے پرفیوم نہیں یوز کرنا۔ لیکن ساتھ یہ، ہاں اتنی اسمیل کر سکتے ہیں جو آپ تک ہو، یا جو جیسے آپ کے گلے کوئی مل رہا ہے تو اس کو آئے گی، پھیلنے والی اسمیل نہ ہو، ٹھیک ہے، آپ نے کوئی ڈیوڈرنٹ لگا دیا، کوئی ایسا پاؤڈر لگا لیا کہ بھائی اسمیل نہ آئے۔ تو بدبو سے پاک رکھیں مسجدوں۔ آپ یہ بتائیں، یہ تو کپڑوں کا ہو گیا اور جگہ بھی تو پاک صاف رکھنی ہے، اب اس میں ٹوائلٹس کی سب سے زیادہ بات آ جاتی ہے، مسجد میں ہی ٹوائلٹس ہوتے ہیں، اگر عبادت کرنے والے آئیں اور ٹوائلٹس سے پریشان رہیں، اور خاص طور پہ جن جو بڑی مسجد ہوتی ہیں جہاں پہ بہت زیادہ لوگوں کی تعداد ہوتی ہے، جیسے وہاں پہ مکہ میں یا مدینہ میں، تو لوگ ٹوائلٹس کا بھی حشر کر دیتے ہیں، اس وقت یہ بات کو یاد رکھیں کہ اللہ تعالیٰ نے تو ابراہیم علیہ السلام اور اسماعیل علیہ السلام سے عہد لیا تھا کہ میری مسجد کو، میری گھر کو پاک صاف رکھنا، اور ہم گندگی مچا رہے ہیں آ کے، اور ہم پرواہ نہیں کرتے، ہم کہتے ہیں خود ہی وہ صاف کریں گے آ کے، وہاں پہ پہنچ کے تو بالکل ہی ایسے ہو جاتے ہیں نا کہ لوگوں نے اس قدر گندگی مچائی ہوتی کہ انتہا سے تھا۔ جس چیز کا اللہ تعالیٰ نے حکم دے دیا کہ میرے گھر کو صاف، پاک صاف رکھو، سوچے پھر آپ کتنی یہاں پہ صفائی کی ضرورت۔ اسی طرح اور کوئی بدبودار چیز ہے وہ مسجد میں نہیں لے کر آنی چاہیے یا نہیں اس کا استعمال ہونا چاہیے، جیسے کئی لوگ سگریٹ پیتے ہیں، ان کی کپڑوں سے بھی سگریٹ کی سمیل آ رہی ہے، دوسرے نمازی اس سے پریشان اور بیزار ہوتے، تو ایسی چیزوں سے پرہیز کرنا چاہیے۔ تو یہ سب چیزیں دیکھیں، یہ مسجد کے احترام کی پہلے بھی بات آئی تھی کہ اللہ کا حکم ہے، इसमें कोई ये नहीं है कि हम कोई बहुत किसी के ऊपर एहसान कर रहे हैं। अल्लाह ताला का हुक्म है कि इन जगहों को पाक साफ रखा जाए। अपने घरों को साफ रखने के लिए हम कितना तरद्दुद करते हैं, कभी एयर फ्रेशनर लगाते हैं, कभी कैंडल्स जलाते हैं, और अल्लाह के घर के लिए कभी वहां पे ऐसे खाने लेकर आते हैं, ऐसे खाने वहां पे खाए जाते हैं कि उनकी स्मेल ही, खास तौर पे जिस जगह पे नमाज हो रही हो वहां पे ऐसे खाने नहीं लाने चाहिए और खाने नहीं चाहिए जिनसे जिनकी इतनी स्मेल हो कि लोगों को बस खाने की स्मेल आ रही है। मस्जिद का माहौल इतना पाकीजा होना चाहिए क्योंकि वहां पे ये अल्लाह ताला की इबादत का काम करना। तो एक तो ये बात हुई। अच्छा देखिए सुभान अल्लाह, इससे एक बात मुझे याद आई, आप सल्लल्लाहु अलैहि वसल्लम ने मस्जिद की दीवार पे एक दफा बलगम लगा हुआ देखा था, किसी बंदे ने लगा दिया हो तो वो सुभान अल्लाह हमारे नबी ने अपने हाथों से उसको खुरच दिया, स्क्रैच करके उसको उतारा। कहां आप सल्लल्लाहु अलैहि वसल्लम का मकाम है और आप सल्लल्लाहु अलैहि वसल्लम ने इसमें शर्म नहीं महसूस की कि मैं क्यों उतारूं या फलां तुम इधर आओ और फलां को बुलाओ और किसी सफाई करने वाले को बुलाओ कि वो ये आके साफ करे, खुद अपने हाथों से। हम तो छोटी चीज मस्जिद में पड़ी हो तो नहीं उठाते कि हमें क्या जरूरत, खुद ही साफ करें। मस्जिदों का एहतराम है, देखिए मस्जिद का एहतराम वही करेगा जिसके दिल में अल्लाह की तहजीम होगी, क्योंकि ये शायर अल्लाह है, ये अल्लाह की निशानियां हैं, इनसे अल्लाह ही याद आता है। तो जो अल्लाह की तहजीम करता होगा ना वो मस्जिद का भी एहतराम करेगा, ये अल्लाह का घर है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह के घरों को आबाद करने वाले और इनकी खिदमत करने वाले अल्लाह के दोस्त और महबूब हैं। सुभान अल्लाह, इसलिए अगर अल्लाह के दोस्त और महबूब बनना है ना तो अल्लाह के घर को आबाद भी करना है और उसकी खिदमत भी करनी है। कभी भी ना आर महसूस करें कि मुझे यहाँ पे वैक्यूम करना पड़ा, मुझे यहाँ पे ये करना पड़ा, मुझे कोई चीज उठानी पड़ी और लोग तो ऐसे करते हैं और देखो हम उठा रहे हैं। अल्लाह ने आपको नेकी का मौका दे दिया, आप इस तरह अल्लाह के महबूब बन सकते हैं। तो इनको एक ये पाकी होगी, दूसरी पाकी क्या, मानवी तहारत, कि शिर्क ना यहाँ पे हो, यहाँ पे अल्लाह के अलावा औरों के जिक्र ना किए जाए। देखिए पीछे पीछे हमने आयात में पढ़ा था ना कि मस्जिद के अंदर सिर्फ अल्लाह का जिक्र बुलंद होना चाहिए, ये नहीं है कि बस उधर की कहानियां, इनके किस्से, औलिया के किस्से, फलाने के किस्से, उसकी वो बातें, इसकी बातें, कोई शेर व शायरी कोई ऐसी नहीं। मस्जिद अल्लाह का घर है, यहाँ पे अल्लाह का नाम बुलंद होगा। और किसके लिए, तौईफीना, खास तौर पे ये तो बैतुल्लाह से ही एसोसिएट चीज है कि तवाफ, तवाफ आपको पता है एक ऐसी इबादत है जो दुनिया में आप कहीं नहीं कर सकते, किसी जगह का आप तवाफ नहीं कर सकते सिवाय बैतुल्लाह के। लोग कब्रों का, अपने पीरों की कब्रों का तवाफ शुरू कर देते लेकिन तवाफ कहीं भी और हराम है, किसी की कब्र का, किसी जगह का तवाफ नहीं है, सिर्फ बैतुल्लाह का तवाफ किया जा सकता है। ये ऐसी इबादत है कि आप जब वहां पे जाएं तो ये उलमा फरमाते हैं कि वहां पे खाना काबा में तवाफ नमाज से भी अफजल है, कि आप नफली नमाज पढ़ने खड़े हो जाते ना उससे भी अफजल वहां पे तवाफ है। क्यों? इसलिए कि नमाज तो आप कहीं पे भी पढ़ सकते हैं लेकिन तवाफ आप दुनिया में कहीं नहीं कर सकते। तवाफ के बाद दो नफल तो पढ़ ही लेंगे। वल आकीफीना, और इतकाफ करने वालों के लिए, रुकू सजदा करने वालों के लिए, इसका मतलब मस्जिदें इन कामों के लिए कि तवाफ तो नहीं बाकी मस्जिदें, इतकाफ और रुकू सजदा यानी नमाज के लिए, इन कामों के लिए मस्जिद है और बाकी बैतुल्लाह जो है वहां पे तवाफ भी होगा। वह इज काला इब्राहिम, और जब कहा इब्राहिम अलैहिस्सलाम ने रब्बि जअल हाज़ा बलदन आमिनन, अब देखें अल्लाह, एक ये भी कहा जाता है कि ये दुआ इब्राहिम अलैहिस्सलाम ने उस वक्त मांगी थी जब बीबी हाजरा और बेटे इस्माइल अलैहिस्सलाम को छोड़ के आए थे ना वहां पे, और वो देख रही थी पीछे, पूछ रही पहले कि आप हमें यहाँ पे किसके सहारे छोड़ के जा रहे हैं, किसके ऊपर छोड़ के जा रहे हैं, तो कोई जवाब नहीं दे रहे, बिल्कुल खामोशी है। फिर वो पीछे आई, सवारी पे सवार है और जा रहे हैं, वो पीछे आई भागती थी, या आप हमें किसके सहारे छोड़ के जा रहे हैं, क्या अल्लाह ने आपको हुक्म दिया? तो सर हिला दिया और फरमाया फिर अल्लाह ताला हमें जाया नहीं करेगा। तो उस वक्त कहा जाता है कि जब इब्राहिम अलैहिस्सलाम आगे चले गए और हजरत बीबी हाजरा जो है वो नजरों से ओझल हो गई, تو پھر انہوں نے یہ دعا کی تھی. اور بی بی حاضرہ نے کہا تھا کہ پھر آپ شوق سے جائیں, پھر اللہ نے اگر آپ کو یہ حکم دیا تو اللہ ہمیں ضائع نہیں کرے گا, اور اللہ نے نہیں ضائع کیا. دیکھو اللہ کی خاطر جب انسان کوئی کام کرتا ہے نا, وہ سوچتا ہے ہائے پتہ نہیں میرے سے چیز چھن جائے گی, ہائے میرے سے دور ہو جائے گی, ہائے یہ دینا پڑ گیا. نہیں, اللہ لیتا نہیں ہے کبھی بھی کسی سے, وہ اس کے بدلے میں کیا کچھ دیتا ہے وہ انسان تصور بھی نہیں کر سکتا. اسی طرح سورہ ابراہیم میں بھی آیت 35 سے 37 تک آپ لوگ دیکھ سکتے ہیں, رب اجعل هذا البلد آمنا واجنبني وبني ان نعبد الاصنام. وہاں پہ بھی انہوں نے دعا کی تھی, اے میرے پروردگار اس شہر کو امن والا بنا دے اور مجھ کو اور میرے بیٹوں کو بتوں کی عبادت سے بچائے. اے میرے رب, اے ہمارے رب, میں نے اپنی اولاد کو آپ کے اس محترم گھر کے قریب ایک میدان میں لا بسایا جو زراعت کے قابل نہیں ہے, اے ہمارے رب, تاکہ وہ نماز کا اہتمام کرے, تو تو کچھ لوگوں کے دلوں کو ان کی طرف مائل کر دے اور ان کو پھل کھانے کو دے تاکہ یہ لوگ شکر ادا کریں. یہ سورہ ابراہیم میں بھی یہی بات ہے کہ اللہ اس کو امن والا شہر بنا دے. دیکھیں اگر کسی جگہ امن نہیں نہ ہوتا وہاں پہ کوئی بھی آنا نہیں چاہتا, تو وہ ان کی کیا دعا تھی؟ یہ نہیں کہ بس ہمارے لیے یہ ہو, کوئی اور نہ یہاں پہ آئے. ہم کوئی نیکی کوئی ہوتی ہے, کوئی بھلائی ہمیں ملتی ہے نا, ہمارا اتنے دل چھوٹے ہوتے ہیں, ہم کہتے ہیں ہائے کسی اور کو نہ مل جائے, بس مجھے ہی ملو. ابراہیم علیہ السلام کیا کہہ رہے ہیں؟ اے اللہ لوگوں کے دل اس کی طرف مائل کر دے, لوگوں کے دلوں میں محبت پیدا ہو جائے اس گھر کے لیے, اے اللہ لوگ اس طرف کو متوجہ ہو جائے. اور دیکھیں ان کی دعا ہی ہے آج کہ لوگ بھاگے جاتے ہیں اس گھر کی طرف. اور اے اللہ میں نے اپنی اولاد کو یہاں پہ کیوں بسایا ہے, حالانکہ یہ جگہ زراعت کے قابل بھی نہیں ہے. اے اللہ تاکہ وہ یہاں پہ نماز پڑھے. سبحان اللہ, ربنا لیقیم الصلاۃ, اللہ تاکہ وہ یہاں پہ صلاۃ کو قائم کریں. ایسے بھی کبھی کسی کی نیت ہوتی ہے کہ کسی کو کہیں اس لیے بسائے کہ یا اللہ یہ تیرا گھر ہے, تیرے گھر کو آباد کرنے کے لیے, تاکہ تیرا گھر آباد ہو جائے. ہم تو یہ سوچتے ہیں کہ گھر بنا لیا بس کافی ہے, اس کے بعد ہماری کوئی ذمہ داری نہیں. وہ اپنی اولاد کو بسائی اس لیے رہے اللہ کے گھر کے پاس کہ اللہ کے گھر میں آبادی ہے, یہاں پہ نماز کا اہتمام. کیسی ان کی دعائیں, ان کی دعاؤں سے ہی پتا چلتا ہے کہ وہ لوگ کیا تھے. اللہ اس کو امن والا بنا دے, ورزق اہلہ من الثمرات, اور اللہ اس کے رہنے والوں کو بہت وافر رزق عطا فرما. رزق میں اس لیے کہہ رہی ہوں کہ ثمرات میں, میں نے جیسے آپ کو بتایا کہ ساری چیزیں آ جاتی ہیں, ہر چیز کے پھل آ جاتے ہیں, ہر چیز کا رزق بھی ہو گیا, عمدہ رزق بھی ہو گیا. ظاہر ہے پھل تو ہیں ہی ہیں, فروٹس تو ہیں ہی ہیں, عمدہ رزق, ہر طرح کا عمدہ رزق اللہ تعالیٰ ان کو باہم پہنچا, تمام ضروریات زندگی اس میں داخل ہو گئی. ٹھیک ہے, کیونکہ یہاں کی زمین جو تھی نا, اس میں یہ فرٹائل نہیں ہے, اس میں کاشتکاری نہیں ہو سکتی. دیکھیں آپ وہاں پہ ریت ہی ریت ہے, نہ کوئی فیکٹریاں لگ سکتی. لیکن سبحان اللہ, ابراہیم علیہ السلام کی دعا نسلوں تک چل رہی ہے کہ آج بھی دنیا بھر میں پیدا ہونے والی جو بھی چیزیں ہیں نا, وہاں یہاں سے مل جاتی. کوئی پروڈکٹ ہے, کوئی چیز ہے, چاہے پھل فروٹ کہہ لیں, چاہے سبزیاں کہہ لیں, اور چیزیں کہہ لیں, یا کوئی بھی. لوگ اسی لیے تو وہاں پہ شاپنگ کرتے ہیں, کیوں کرتے ہیں؟ ہر دنیا جہان کی چیز وہاں پہ مل جاتی ہے, ہر چیز کا فروٹ, اس کا ثمر یہاں سے دستیاب ہے.